अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म लक्ष्मी
अनि म भूपेन्द्र।
रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ।
यो कार्यक्रममा हामी नागरिक समाज, आम संचार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्व बारे छलफल गर्छौ।
रेडियो कार्यक्रम साझा बोलीको अघिल्लो भेटघाटमा हामीले कोरोना भाइरसको महामारीका बेला महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अवस्थाको बारेमा कुराकानी गरेका थियौं।
आजको भेटघाटमा भने विपद व्यवस्थापनका लागि स्थानीय तहमा भएका काम, तयारी तथा कार्यक्रमको बारेमा छलफल गर्दैछौ।
बर्खाको यो सिजनमा हरेक वर्ष जस्तै यो वर्ष पनि विभिन्न ठाउँमा बाढी पहिरो, डुबान जस्ता प्राकृतिक विपदहरू आएको छ र यसले गर्दा जनधनको क्षति भइरहेको छ। कति ठाउँहरू अझै विपदको जोखिममा छन्। फेरि यो वर्ष कोरोना भाइरसको विपद पनि सँगै छ। त्यसैले पनि हामीले नागरिकले कस्ता कस्ता विपदको सामना गर्नु परेको छ, विपदका कारण नागरिकलाई के कस्तो प्रभाव परेको छ, यो समयमा स्थानीय स्तरमा के कसरी विपद व्यवस्थापन भइरहेको छ, चुनौती के छ जस्ता विषयमा छलफल गर्नेछौ।
हो नि, सुरुमा भने आज कार्यक्रममा समेटिने सामग्रीहरूको झलक नै सुनौ है, त्यसपछि बाँकी छलफल गरौँला।
टेलिफोन पावर छैन, त्यसपछि रोडहरू जाम भएको छ, यहाँ बिरामीहरू चाहिँ अकालमा मर्ने स्थितिहरू पनि छ।
गाउँपालिकाले मर्मत सम्हार गर्ने कार्य, पुनस्थापन गर्ने कार्य, जो घरहरू चाहिँ विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पुनस्थापना गर्ने कार्य चाहिँ गरेका छौँ।
सबै सुरक्षा निकायहरू यसमा आइपर्न सक्ने संकटलाई सामना गर्न उद्धारका सामग्रीहरू सहित तयार अवस्थामा रहेको अवस्था छ। यो मनसुन पूर्व तयारी प्रतिकारी योजना पनि हामीले बनाएका छौँ। सबै पालिकाहरूले यस तर्फको योजना बनाउनुहोस् भनेर पनि हामीले भनेका छौँ।
बर्खायाम सुरु भयो कि बाढी, पहिरो, डुबान, कटान के हो, के सुन्नु पर्ने?
सुन्नु मात्रै कहाँ हो र लक्ष्मी, भोग्नु पनि पर्छ नि। यो वर्ष एक त बर्खा सुरु नहुँदैदेखि कोरोना भाइरसको महामारीको विपदको सामना गरिरहेका छौँ। अहिले बर्खायाममा झन् वर्षेनी हुने बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपत्ति पनि भोग्नु परिरहेको छ।
हो त नि, यस्ता विपदले गर्दा प्रत्येक वर्ष ठूलो मात्रामा जनधनको पनि क्षति हुने गरेको छ। गुल्मी, जाजरकोट, म्याग्दी, सिन्धुपाल्चोकतिर त मानवीय क्षति नै भएछ।
त्यही त, अझ कति ठाउँमा पहिरो गएको, बाढी आएको, कतै भने उच्च जोखिममा रहेको पनि समाचारहरू आइरहेका छन्। विपदकै कारण मानिसहरूसँगै गाई वस्तुको ज्यान गएको, कति बेपत्ता भएको, कतिको घर भत्किएको कुरा पनि आइरहेको छ।
हो नि, र अहिले विपदमा परेकालाई उद्धार गर्ने, राहत दिने, जोखिमयुक्त ठाउँका बस्ती सार्ने जस्ता काम पनि भइरहेको सरकारवाला, स्थानीय तह, विपद व्यवस्थापन समितिहरूले बताइरहेका छन्।
हो, यी त समाचारमा आएको हामीले सुनेको कुरा भए लक्ष्मी, बरु विपद भोगेकै व्यक्तिहरूको कुरा सुन्न पाए हुन्थ्यो। उहाँहरूले यो वर्षायाममा के कस्ता विपद भोग्नु भएको छ, प्राकृतिक विपदले के कस्ता समस्याहरू निम्ति आएको छ, विपद व्यवस्थापनका लागि विशेष गरी घर नजिकैको स्थानीय सरकारले के गरिरहेको होला।
हुन्छ भूपेन्द्र, म तपाईँलाई बाढी पहिरोका कारण अहिले समस्या भोगिरहेका जिल्लाहरू र हरेक वर्ष विपदका कारण समस्या भोग्दै आएका जिल्लाहरू गुल्मी, सिन्धुपाल्चोक, जाजरकोट, दोलखा, बाँकी र कञ्चनपुरका नागरिकको कुरा सुनाउँछ है त।
हुन्छ, सुनौ न सुनौ।
द्रौपदी राणा, कञ्चनपुर जिल्ला, पुनर्वास नगरपालिका उद्री, खोलाको किनारा किनारामा तीन चार गाउँ पर्छन्। ती तीन चार गाउँमा अहिले यो वर्ष त बाली नाली नष्ट त्यति गरेका छैन। विगतको वर्षमा बाली नाली नष्ट गर्नेदेखि लिएर यो खेत कटान गर्दै आइरहेको अवस्था छ। एक दुई गाउँमा चाहिँ घर डुबान परेको अवस्था पनि छ। विगतमा थारू जनसमुदाय, जो डोडा नदी किनारा बसोबास भएको चाहिँ क्षेत्र छ, ती क्षेत्रका जनसमुदायहरूको लागि तटबन्धनको व्यवस्था गरिरहेको छ हाम्रो स्थानीय पुनर्वास नगरपालिकाले।
सुरेन्द्र सिंह, मेरो घर चाहिँ बारेकोट गाउँपालिका वडा नम्बर 4, बाढी पहिरोले गर्दाखेरि चाहिँ घरहरू जग्गा जमिनहरू चाहिँ कामै नलाग्ने गरी होइन भत्किएको छ, पहिरोले बगाएको छ। जो पीडितहरू छन् खुला चौरमा सार्वजनिक भवनहरूमा विद्यालयहरूमा चाहिँ पाल हालेर बसिराख्नु भएको छ। स्थानीय सरकारले क्रिया खर्च बापत प्रति व्यक्ति 5-5 हजारको दरले चाहिँ तत्काल गर्नु भएको छ र गाउँपालिकाको चाहिँ स्वास्थ्य कर्मीको टोली पनि अहिले पनि घटनास्थलमै खटिराखेको छ। नेपाली सेनाको हेलिकप्टर आयो, अघिल्लो दिन आयो, 2 बोरा चाहिँ चामल लिएर आयो, पछिल्लो दिन आयो 7 बोरा चाहिँ चामल लिएर आयो। त्यहाँ अहिले खाद्यान्नको अभाव छ, लत्ता कपडा भनौँ न त्यो चाहिँ सामान्य लिएर आएको छ, अलिकति केही थान अलिक बढी चाहिँ पाल लिएर आएको छ, तर खाद्यान्न चाहिँ 0 छ क्या। 7 चामलले के हुन्छ?
शमिला पाठक, म नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 बेलासपुर बाँकेबाट। आधा घन्टा मात्रै मजाले पानी आयो भने हामी त्यसपछि मूल बाटोमा निस्किनै हामीलाई बहुत गाह्रो पर्छ। हाम्रो घुँडा घुँडासम्म पानी आउँछ कहिलेकाहीँ त, अब दिनभरि रातभरि बर्खामा त परिराख्यो भने त्यस्तो अवस्थामा त हामीलाई आवत जावत गर्न निकै सकस पर्छ। त्यसो भनिरहँदा हामीलाई फेरि मानवीय क्षति अथवा भौतिक क्षति त्यस्तो त कुनै हामीले बेहोर्नु परेको छैन अहिलेसम्म। अरू सामान्य रूपमा चाहिँ एकदम गाह्रो भइरहेको अवस्था हुन्छ।
टेकबाल श्रेष्ठ, 12 नगरपालिका 5, वर्षौनी चाहिँ यो खोलाले चाहिँ यहाँनिर हानि चाहिँ हानिराखेको छ। त्यहाँ अब 20-21 घर नै यहाँनिर अहिले ध्वस्त भइरहेको छ। खोला बढी आउनु सक्छ भनेर हामी एउटा हातमा चाहिँ एउटा छाता एउटा टर्च लाइट यसरी बोकेर चाहिँ हामी एकजना केटा मान्छेहरू हामी पानी परिसकेपछि हामी सुत्दैन थियौँ। हामी राति बाह्र घुम्ने अनि टर्चवाला खोलाहरू हेर्ने गर्थ्यौँ। पानी सामै भयो भने हामी सुत्थ्यौँ। चाहिँ अब न नगरले हेऱ्यो न वडाले हेऱ्यो, अहिले नगरपालिका केही पनि गरेको छैन भन्ने हो नि। अब त्यस्तो खालको उचित प्याकेजहरू छैन अहिले खानको लागि भन्ने कुराहरू त अब हामीलाई साथीभाइहरू दिइराखेको छ।
पहिरो चाहिँ यति धेरै गएको छ कि गाउँ घरहरू यति जोखिममा छ, पानी ठुलो आउनु थालेपछि राति 12 भए पनि उठेर चाहिँ अब डोको लिएर थुन्चे लिएर त्यो हिलो माटो झ्यालिदिएन भने चाहिँ घरभित्र सट्टै त्यो खोलाइ पस्छ। यो समस्या त सबैतिर उत्तरी भेगमा चाहिँ धेरै समस्याहरू, टेलिफोन पावर छैन, त्यसपछि रोडहरू जाम भएको छ, यहाँ बिरामीहरू चाहिँ अकालमा मर्ने स्थितिहरू पनि छ, त्यसकारण पहिरोको पनि समस्या ठाउँ ठाउँमा चाहिँ बाढी पनि गएको छ। अहिले चाहिँ स्थानीय तहबाट चाहिँ अब यस्तो भइहाल्यो भने यो गर्नुपर्छ भन्ने तयारी गरेर राखेको, त्यस्तो चाहिँ केही पनि मलाई थाहा छैन।
निमबहादुर श्री, कालीगण्डी 4 पूर्तिघाट गुल्मी, भिरपाखाहरू बढी भएको हुनाले गर्दाखेरि धनको क्षति हुने, बाढी पहिरो आउने धेरै किसिमको कुराहरू समस्याहरू छ यहाँ। त्यो वर्षमा धेरै तपाईँ वर्षा भयो र तपाईँको पहिरो जाने कुराहरू बाढी आउने कुराहरू धेरै भइरहेको छ। खेतबारी पुग्ने कुरा, गोठहरू भर्किने कुराहरू धेरै कुरा भयो र त्यो मानव क्षति हुनेको तपाईँ पनि मेरो ठ्याक्कै माइलो अङ्कल हुनुहुन्छ। म त्यो अत्यन्तै दुःखमा छु। त्यो माइलो भएको घटनास्थलमा मृत्यु भएको छ, यो गाई भैँसी पुग्ने कुरा लेखेर गाई बाख्राहरू सबै कुराको क्षति भइरहेको छ। बस्तीहरू तपाईँको जङ्गलको बिचमा र तपाईँको पखेरामा भएको कारणले गर्दाखेरि यहाँ पहिरोले कारणले गर्दाखेरि अझै क्षति हुने कि सम्भावना त्यस्तो खालको बढेर गएको छ। प्रभाव भएसम्म गाउँपालिकाले आउनु तरिकाबाट राहत वितरण गर्ने कुराहरूमा, तपाईँको त्यहाँ गएर सेवा उद्धार गर्ने कुराहरूमा धेरै सहयोग गरिरहेको छ। तपाईँको वडाको चाहिँ अध्यक्षसँग सम्बन्धित गरिकन एकदम गाउँपालिकाले एकदम गरिरहेको छ।
गुल्मी, सिन्धुपाल्चोक, जाजरकोट, दोलखा, बाँके र कञ्चनपुरका नागरिकका कुरा सुन्दा नागरिकले बर्खाको समयमा हरेक वर्ष बाढी पहिरो डुबान जस्ता विपद भोगिरहेका रहेछन् अनि यो वर्ष पनि भोगिरहनु भएको रहेछ कतिले त।
त्यही त, अनि कति चाहिँ डुबान कटान पटान जस्ता विपदको उच्च जोखिममा रहेछन्।
हो नि, केहीले त गुनासो पनि गर्नुभयो स्थानीय स्तरमा विपद व्यवस्थापन खासै प्रभावकारी भएको छैन भनेर, अनि केहीले भने आफ्नो स्थानीय तहले आफूले सके जति काम गरिरहेको कुरा बताउनु भयो।
हो, वर्षेनी सामना गर्नुपर्ने विपदको कुरामा योजना तयारी र कार्यक्रम त स्थानीय सरकारले बनाउनु पर्छ नै। हुन त विपद कसैले भनेर आउने होइन, त्यो जुनसुकै बेला पनि आउन सक्छ, तर आफ्नो क्षेत्रमा कहाँ कहाँ बाढी पहिरोको जोखिम छ, कुन ठाउँ कस्तो विपदको जोखिममा छ भन्ने कुरा स्थानीय तहलाई थाहा हुन्छ र हुनुपर्छ पनि।
हो, यही भएर पनि त स्थानीय सरकारबाट नागरिकहरूले धेरै अपेक्षा गर्छन्। अनि स्थानीय तहमा पनि त विपद जोखिम न्यूनीकरणका लागि छुट्टै समिति नै हुन्छ क्यारे, कोष पनि खडा गरिएको हुन्छ कति स्थानीय तहमा त।
हो नि, स्थानीय तहको प्रमुखको संयोजकत्वमा स्थानीय विपद व्यवस्थापन समिति हुन्छ। यो समितिले आफ्नो स्थानीय तहमा हुने विपद व्यवस्थापन सम्बन्धी योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, विपद व्यवस्थापनका लागि बजेट विनियोजन गर्न लगाउने, विपद व्यवस्थापनमा सरकारी निजी गैर सरकारी संस्था लगायत सबै पक्षको समन्वयमा विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने गर्ने, विपदको बारेमा नागरिकलाई सचेत गराउने, आपतकालीन नमुना अभ्यास गराउने जस्ता काम गर्नुपर्ने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 उल्लेख छ।
अनि जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समिति पनि त हुन्छ नि, जुन समितिमा चाहिँ जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुखहरू, जिल्ला स्थित सुरक्षा, स्वास्थ्य, पूर्वाधार जस्ता क्षेत्रमा काम गर्ने निकायहरू, रेड क्रस सोसाइटी, गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ लगायत सदस्य रहेका हुन्छन्।
हो, यो समितिले चाहिँ जिल्लाको विपद प्रतिकार योजना बनाएर कार्यान्वयन गर्ने, आपतकालीन कार्य सञ्चालन केन्द्रको सञ्चालन गर्ने, विपद प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण गर्ने, विभिन्न संघ संस्थासँग समन्वय गरेर उद्धार राहत वितरण गर्न लगाउने, विपद प्रभावित क्षेत्रमा औषधि उपचार, लत्ता कपडा, खाने पानी, खाद्यान्न लगायतको अत्यावश्यक सामग्रीको व्यवस्था गर्ने जस्ता काम गर्छ।
हो नि साची लक्ष्मी, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कुरा भए अनुसार नै काम गरेका होला नि त स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समितिले।
स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समितिले यो बर्खायामको बेलामा के कसरी काम गरिरहेका होलान्? कोरोना भाइरस महामारी एकातिर, अर्कातिर बाढी पहिरो जस्ता प्राकृतिक विपदका बेला विपद व्यवस्थापनको काम कसरी गरिरहेका होलान् अनि के कस्ता चुनौतीहरू भोगेका छन्? विपद व्यवस्थापनमा नागरिक समाज र आम संचार माध्यमले कसरी भूमिका खेलेका छन् त जस्ता विषयमा हाल बाढी पहिरोका कारण अहिले समस्या भोगिरहेका जिल्लाहरू गुल्मी, जाजरकोटका स्थानीय तह र सिन्धुपाल्चोकको जिल्ला विपद व्यवस्थापन समितिका व्यक्तिहरूको कुरा सुनाउँछु है त म तपाईँलाई।
हुन्छ हुन्छ, सुनाउनुहोस् न।
देव बहादुर थापा, अध्यक्ष, कालीगण्डी गाउँपालिका गुल्मी। अहिले कोरोना भाइरसको आक्रान्त भइरहेको बेलामा गुल्मी जिल्लाको यो कालीगण्डी गाउँपालिका फेरि बर्सातका कारणले बाढी पहिरो र महामारी जस्ता क्रियाकलापहरूबाट फेरि ग्रसित बनेको छ। पहिरोको कारणले दुई घर दलित परिवारहरू चाहिँ कालीगण्डी गाउँपालिका वडा नम्बर 2 उहाँहरूलाई विस्थापित गरेर अन्यत्र ठाउँमा चाहिँ स्थापन गरिएको छ भने कालीगण्डी गाउँपालिकाले विपद प्रतिकार योजना चाहिँ तयार गरी सकेको अवस्था छ। प्रतिकार योजना बनाउँदाखेरि हामीले चाहिँ सम्भावित पहिरो जाने ठाउँहरू, सम्भावित पानीको क्षति हुने ठाउँहरू, सम्भावित सिँचाइ कुलाको क्षति हुने ठाउँहरू एकिन गरिसकेको अवस्था छ। म्याडम, पहिरोका कारणले थुप्रै घरहरू, गोठहरू, बाटाघाटाहरू, सिँचाइहरू, खाने पानीहरू चाहिँ भत्काएको अवस्था छ, तहस नहस बनाएको अवस्था छ। तिनीहरूलाई कालीगण्डी गाउँपालिकाले मर्मत सम्मार गर्ने कार्य, पुनस्थापन गर्ने कार्य, जो घरहरू चाहिँ विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पुनस्थापना गर्ने कार्य चाहिँ कालीगण्डी गाउँपालिकाले आफ्नो क्षमता अनुसार गरिरहेको छ भने कालीगण्डकी गाउँपालिकाभित्रका कुनै पनि घरहरूलाई क्षति पुग्यो भने गाउँपालिकाले आफ्नो गच्छे अनुसार 20,000 रुपियाँ सहयोग गर्ने र त्यहाँ कस्तो किसिमको चाहिँ विपद परेको छ त्यही किसिमको कार्यक्रम बनाउने गरेका छौँ। गोठ पहिरोले पुरिने त्यस्तो भयो भने 10,000 रुपियाँ गाउँपालिका तर्फबाट सहयोग हुन्छ र अरू खाने पानीका मुहानहरू, सिँचाइका योजनाहरू चाहिँ भत्कियो भने त्यसको प्राविधिक मूल्याङ्कनका आधारमा त्यसलाई चाहिँ कार्यक्रममा राखेर चाहिँ अगाडि बढाउने गरिन्छ। कालीगण्डी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गरेर चाहिँ कार्यक्रमहरू चाहिँ अगाडि बढाउने लक्ष्य लिएको छ। बाटाघाटा खुलाउने कुरामा, खाने पानीका मुहानहरू चाहिँ संरक्षण गर्ने कुराहरूमा, नागरिक समाजको, सामाजिक अभियन्ताहरूको र सुरक्षा कर्मीहरूको चाहिँ यो विपद परेको बेलामा सहयोग गरिराख्नु भएको छ। चुनौती त हाम्रो चाहिँ प्रमुख साधन स्रोत र चाहिँ बजेटकै अभाव हो। साधन स्रोत र बजेट पर्याप्त भयो भने हामीले चाहिँ विपद प्रतिकार योजनालाई चाहिँ सफल बनाउनलाई पालिकालाई सजिलो हुने थियो। त्यसको लागि आफ्नो गाउँपालिकाले आफ्नो क्षमता अनुसार गरेको छ भने अन्य ठुला ठुला रकमबाट सम्पन्न हुने कार्यक्रमहरूको लागि प्रदेश सरकार, सङ्घीय सरकार, हाम्रो जिल्ला प्रशासन सबैसँग सहकार्य गरिरहेको अवस्था छ।
महेन्द्र साहब, बारेकोट गाउँपालिका अध्यक्ष। अहिले हाम्रो 25 रातिको अविरल वर्षाका कारण बारेकोट गाउँपालिका वार्ड नम्बर 4, 5, 6, 1 र 7 बस्तीहरू उच्च जोखिममा छन्। 1,100 घर परिवार 1 विद्यालयमा आफन्तहरू घरमा अनि डाँडामा पाल हालेर बस्नु भएको छ। उहाँहरूलाई अहिले तत्काल चाहिएको पालो हामीले आफ्नो स्थानीय तहबाट अहिले पर्याप्त मात्रामा पाल पुर्याउन सकेका छैनौँ। बाटो घाटो यातायात पूर्ण रूपमा बन्द छ। खाने पानीको अवस्था नाजुक छ। विस्थापित भएर विद्यालयहरूमा स्वास्थ्य कर्मी टोलेहरू खटाएको छ। गएर उनीहरूको प्राथमिक स्वास्थ्य उपचारका लागि सर्वेक्षण गरेर तत्काल 4 हाम्रो पूर्ण रूपमा क्षति भएकाहरूलाई घर परिवारलाई हामीले चामल लत्ताको भाडा दिन सकेको अवस्था छैन।
प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद व्यवस्थापन समितिको अध्यक्ष सिन्धुपाल्चोकमा विशेष गरी अब धेरै ठुलो वर्षा भयो। अस्ति बुधबार 25 अत्याधिक वर्षा भएको कारणले गर्दा विशेष गरी भोटेकोसी कोरिडोरको भोटेकोसी गाउँपालिका, बाह्र विशेष नगरपालिका क्षेत्रमा चाहिँ एउटा भयावह स्थिति देखा पर्यो होइन। जुगल गाउँपालिकामा पनि पहिरोको समस्या आउन सक्छ कि भनेर त्यहाँ पनि बस्ती जोखिममा छ भन्ने कुरा आएछ। मेलम्चीको कुरा पनि आइरहेछ, इन्द्रावतीको कुरो पनि आइरहेछ। भन्दाखेरिमा तत्कालमा अब बाढी पहिरो असाध्य मात्रामा छ, हामीले तत्काल गर्ने भनेको उनीहरूलाई सुरक्षित ठाउँमा बस्नुहोस् है। यो दुई चार दिन पाँच चार दिन पानीको भाव बढ्दो छ, पानी बर्सात भइरहेछ, सुरक्षित ठाउँमा जानुहोस्, सतर्क हुनुहोस् है भनेर हामीले एक नम्बरमा सूचना जारी गरिरहेछौँ। दुई नम्बरमा के छ भनेदेखि अब जो पीडित भइसक्नु भएको छ उहाँहरूलाई पनि राहत र उद्धारको कुराहरू गर्नुपर्ने हुन्छ। त्यहाँ जिल्ला विपद व्यवस्थापन समितिको स्टोरबाट 500 बढी त्रिपालहरू, कम्बलहरू अनि टेन्टहरू लगायतको सामग्रीहरू ठुलो मात्रामा मैले सम्बन्धित पालिकाहरूमा पठाइसकेको छु। स्थानीय विपद व्यवस्थापन समितिले त्यसलाई बढिरहनु भएको छ र चाहिँ उद्धारको काम पनि तत्काल भइरहेको स्थिति छ होइन। जिल्लामा विपद व्यवस्था समिति अन्तर्गत चाहिँ स्वास्थ्य सम्बन्धी कुराहरू हेर्ने स्वास्थ्य क्लस्टर छ, खानेपानी सम्बन्धी, सरसफाइ सम्बन्धी हेर्ने क्लस्टर चाहिँ वास क्लस्टर छ, लगायतका 11 क्लस्टरलाई हामीले एक्टिभेट गरेर उहाँहरूको कसै कसैको जिम्मेवारी सबैको जिम्मेवारी तोकेर आफ्नो काम गर्ने त्यसमा एनजिओ आइएनजिओको साथीहरू पनि त्यसमा सँगसँगै हामी सँगसँगै हिँड्नु भएको स्थिति छ। रेड क्रस लगायत संस्था पनि छन्। त्यसै गरेर औठोमा पनि हामी रिसेटल गरेर जुगलमा पनि त्यो जोखिमपूर्ण बस्तीबाट हटाएर चाहिँ अलग्गै त्यसलाई चाहिँ सुरक्षित तरिका राख्नुहोस् है भनेर त्यहाँको स्थानीय पालिकाको प्रमुख सबै कुरो भइरहेछ। त्यहीभन्दा अगाडि नै हामीले पूर्व तयारीको रूपमा चाहिँ एउटा वर्किङ ग्रुप बनाएको छ। भू संरक्षण, सिंचाइ, खानेपानी, भवन कार्यालय सबैको एउटा प्राविधिकहरूको वर्किङ ग्रुप बनाएर हाम्रो सन्दर्भमा हामीले कसरी यसलाई चाहिँ दीर्घकालीन रूपमा हामी जानुपर्ने हो, कुन कुन बस्तीहरू खास खतरामा रहेछन्, उनीहरूलाई के गर्ने हो भनेर स्टडी गरेर एउटा प्रतिवेदन पेस गर्नको लागि चाहिँ मैले वर्किङ ग्रुप बनाएर त्यस अनुसार हामीले काम गरिरहेको स्थिति छ। जुन ऐन छ हाम्रो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन छ, त्यसले के भन्छ भनेदेखि राहत उद्धारदेखि लिएर सम्पूर्ण रिकभरीको कुरा, डेभलपमेन्टको कुराहरू स्थानीय विपद व्यवस्थापन समितिलाई अधिकार सम्पन्न बनाएको छ हालको संहिताको सन्दर्भमा। तथापि उहाँहरूको चाहिँ त्यो समाचार विकास भइ नसकेको हुनाले हामीले सबै फङ्सनमा हामीले उहाँहरूलाई समन्वय र सहकारी गरिराखेकै हुन्छौँ। जिल्ला विपद व्यवस्थापन समितिमा पनि उहाँहरू सदस्य भएर काम गर्नुहुन्छ। सबैको एकताबद्ध प्रयास बिना यो काम कठिन हुने पर भएर जान्छ होइन।
गुल्मीको कालीगण्डकी र जाजरकोटको बारेकोटको कुरा सुन्दा स्थानीय सरकारले आफूले सक्ने जति विपद व्यवस्थापनको काम गरिरहेका रहेछन् है। उद्धार, राहत वितरण, स्वास्थ्य उपचार जस्ता कार्य गरिरहेका रहेछन्।
हो नि, गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुखले त विपद प्रति कार्य योजना बनाइरहेको कुरा बताउनु भयो। अनि विपद व्यवस्थापनमा काम गर्दा आर्थिक स्रोतको अभाव प्रमुख चुनौतीको रूपमा रहेको कुरा पनि उहाँले राख्नु भयो नि।
हो त, सिन्धुपाल्चोकको विपद व्यवस्थापन समितिका अध्यक्षले पनि विपदबाट बस्न सचेतना जगाउने, उद्धार गर्ने, राहत दिने जस्ता काम गरिरहेको बताउनु भयो नि। अनि यी सबै काममा स्थानीय तहसँग समन्वय गर्ने, स्थानीय तहलाई सबै काममा सहजीकरण गर्ने काम पनि जिल्ला विपद व्यवस्थापन समितिले गरिरहेका रहेछन्।
हो नि भूपेन्द्र, अहिले हामीले सुनेका कुरा विपदबाट प्रभावित जिल्ला र स्थानीय तहको कुरा भयो। अब भने हाल अहिलेसम्म विपदबाट क्षति नभएका तर विगतका वर्षमा विपदका कारण समस्या भोगेका र हाल पनि विपदको जोखिममा रहेका जिल्लाको कुरा पनि सुन्ने कि।
हुन्छ, अघिल्लो वर्षहरूमा डुबान र बाढीको जोखिम भोग्दै आएका बाँके र कञ्चनपुर जिल्लाका विपद व्यवस्थापन समितिका अध्यक्ष अर्थात् प्रमुख जिल्ला अधिकारीहरूको कुरा सुनौ न। उहाँहरूको जिल्लामा विपद व्यवस्थापन तथा नियन्त्रणको लागि के कस्तो तयारी रहेछ?
नुरहरी खतिवडा, प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर। बाढी र डुबानको समस्या कञ्चनपुर जिल्लाको सधैँभरि दोहोरिराख्ने समस्याकै रूपमा रहेको छ। यसपटक चाहिँ महाकाली नदीको आसपासमा जोखिम त छँदैछ, त्यति धेरै उच्च जोखिम छैन भन्ने मलाई चाहिँ हाम्रो महाकाली नदीको तटबन्ध गर्ने निकायहरूबाट चाहिँ भनिएको छ। अहिलेसम्म चाहिँ धेरै त्यसबाट आत्तिनुपर्ने अवस्था छैन, तर चाहिँ खास गरी यो दोधा नदी को आसपास र त्यसको प्रभाव एरियामा पर्ने लालझाडी पुनर्वासतिरको एरिया चाहिँ बढी प्रभावित हुन सक्ने सम्भावना पनि छ, त्यो किसिमको आकलन गरिएको छ। कटानको हकमा चाहिँ यो दोधा नदीको आसपासमा चाहिँ कटान हुन सक्ने सम्भावना चाहिँ हामीले देखिरहेका छौँ। त्यसकारण हामीले जिल्लालाई नि समग्रमा उच्च जोखिम र मध्यम जोखिम रहेको स्थानको रूपमा वर्गीकरण गरेका छौँ र सबै स्थानीय पालिकाहरू यसमा सचेत र सजग हुनुहुन्छ र स्थानीय जनतालाई पनि हामीले सबैलाई आह्वान गरेका छौँ कि आफू पनि सतर्क रहनुहोला। सचेत गराउने कुरो चाहिँ हाम्रो चाहिँ सञ्चार माध्यमहरू नै सबभन्दा अहिले भरपर्दो चाहिँ रेडियो, टेलिभिजन लगायत खास गरी एफएमहरू चाहिँ बढी उपयोगी र प्रभावकारी सूचनाको माध्यम हुने गरेका छन्। अहिले सबै सुरक्षा निकायहरू यसमा आइपर्न सक्ने सङ्कटलाई सामना गर्न उद्धारका सामग्रीहरूसहित तमतयार अवस्थामा रहेको अवस्था छ। लाइफ ज्याकेटहरू, डोरीहरू आवश्यक पर्यो भने हामीले चाहिँ बोटहरू पनि चाहिँ ल्याएर पनि उद्धारको प्रयास चाहिँ गर्छौँ हाम्रो तर्फबाट गर्न सकिने र सेक्युरिटी एजेन्सीहरू चाहिँ एकदमै पुरै अलर्ट अवस्थामा रहनु भएको छ। यो मनसुन पूर्व तयारी प्रतिकारी योजना पनि हामीले आएका छौँ। सबै पालिकाहरूले यसतर्फको योजना बनाउनुहोस् भनेर पनि हामीले भनेका छौँ र सबै सामाजिक सङ्घ संस्था, सञ्चार माध्यम, बुद्धिजीवी, स्वयंसेवक सबैलाई यसतर्फ चाहिँ विपदको बेलामा चाहिँ स्वतस्फूर्त रूपमा परिचालित हुनको लागि हामीले आग्रह र अनुरोध गरिरहेका छौँ।
बोटहरू भयो, हाम्रो चाहिँ इक्विपमेन्टहरू ठिकसँग छैनन्, हाम्रो चाहिँ सेक्युरिटी फोर्सेसका चाहिँ उद्धारका जवानहरू उहाँहरू वास्तवमै अब पर्याय खण्डमा चाहिँ परिचालित गर्दाखेरि उहाँको क्षमता कस्तो छ, पब्लिकहरूले कतिको सपोर्ट गर्छ भनेर फिल्डमा हामी चाहिँ त्यो पूर्व तयारीको एउटा रूपमा चाहिँ एउटा नमुना अभ्यास सिमुलेसन। अब कोभिड पनि डिजास्टरको एउटा पार्ट हो, एउटा चाहिँ पक्षको मनसुनमा चाहिँ बढी अब यो विपदै परेको खण्डमा चाहिँ सुरक्षाकर्मी बोल बढी हुने, कोभिडमा चाहिँ फ्रन्टलाइनमा स्वास्थ्य कर्मी नै हुने, गर्दाखेरि ठुलो समस्या छैन। स्वास्थ्यकर्मी अलिक हेर्दै गर्नुहुन्छ, अब त्यसमा त्यति ठुलो हुँदैन। अब हामीले चाहिँ बन्दाबन्दी गरेर व्यवस्थापन गर्ने मात्रै हो, अरू कुराहरू चाहिँ विशेष कुराहरू कलेजको पार्टहरू यताउति गर्ने हो। समन्वय त्यसमा नि अब जिल्ला विपद व्यवस्थापन समिति त्यहाँ सबै पालिकाका अब सरकारको अङ्कल हुनुहुन्छ, सदस्य हुनुहुन्छ, बैठकमा सबैजना हुनुहुन्छ। अनि त्यहाँ चाहिँ अब स्थानीय स्तरको चाहिँ विपद व्यवस्थापन समिति छ, त्यस्तै हाम्रो गुम्बामा चाहिँ एउटा कोष विपद व्यवस्थापन कोष छ, उहाँहरूले चाहिँ वडा समूहमा चाहिँ फैल आउट गर्नुभएको छ, यो वडा स्तरीय विपद व्यवस्थापन समिति छ, र हामीले चाहिँ अब विपद आइपरेको खण्डमा चाहिँ जिल्ला वडा तहसँग समन्वय गरेर काम गर्छ।
बाँके र कञ्चनपुरका विपद व्यवस्थापन समन्वय समितिका अध्यक्षको कुरा सुन्दा विपदको जोखिममा रहेको यी जिल्लामा पनि सुरक्षा सतर्कता अपनाइएको छ भन्ने कुरा थाहा भयो।
हो नि, बाँकेमा प्रत्येक कार्य योजना तयार गरी सुरक्षा निकाय सूचना दिने संयन्त्र तयार रहेको, विपद भइहाल्यो भने उद्धारका लागि चाहिने डुङ्गा र अन्य यन्त्रहरूको चेक जाँच गर्ने तयारी अवस्थामा राखेको कुरा आएको छ।
हो, यस्तो जोखिमका बेला गर्भवती महिला, बाल बालिका, अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरू, बिरामीहरू बढी प्रभावित हुन सक्छन्। त्यसैले बाढी पहिरोको जोखिममा रहेका क्षेत्रमा यी वर्गहरूलाई विशेष ध्यानमा राखी उनीहरूको उचित बसोबास सुरक्षाको पनि ख्याल गर्नुपर्छ।
एकदम सही कुरा गर्नुभयो। अहिले कञ्चनपुरमा पनि जोखिमयुक्त क्षेत्रको पहिचान गरेर ती क्षेत्रमा विशेष सतर्कता बढाइएको, सचेत गराउने काम आम सञ्चार माध्यमहरूसँग समेत समन्वय गरी तयारी अवस्थामा रहेको कुरा आएको छ।
हो त, यस्तो बेलामा सचेत रहन, सुरक्षा सतर्कता अपनाउने कुरामा सचेत गराउन आम सञ्चार माध्यम र नागरिक समाजको पनि त भूमिका हुन्छ नि। स्थानीय तहका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीहरूको कुरा सुन्दा पनि नागरिक समाज र आम सञ्चार माध्यमले भूमिका निभाइरहेका रहेछन्।
हो नि, आम सञ्चार माध्यम र नागरिक समाजले विपदका बेला भूमिका निभाउन सक्ने ठाउँहरू प्रशस्त छन्। विपदको जोखिम रहेको ठाउँको बारेमा स्थानीय सरकारलाई जानकारी दिने, ती ठाउँका बस्ती सार्नु पर्ने हो कि वा क्षति कम गर्न तथा नियन्त्रण गर्न तत्काल के गर्न सकिन्छ वा पर्छ सुझाउने, त्यसमा आफूले गर्न सक्ने काम छ भने सहयोग सहकार्य गर्ने गर्नुपर्छ।
यसको साथै आफ्नै गाउँघर बस्तीमा विपदबाट सुरक्षित रहन के गर्ने भनेर सचेतना जगाउने काम पनि गर्न सकिन्छ नि। स्थानीय स्तरमा रहेको नागरिक समाज संस्थाहरूले त झन् कोरोना भाइरसको बेला भएकाले स्वास्थ्य सुरक्षा अपनाएर भौतिक दूरी चाहिँ कायम गर्दै गर्नुपर्छ सबै काम कुरोहरू।
हो नि, हाम्रो गाउँघरमा रहेका महिला समूह, युवा समूह, वन उपभोक्ता तथा व्यवस्थापन समूह, रेडियो श्रोता समूह जस्ता नागरिक समाज संस्थाले आफ्नो गाउँठाउँमा अगुवाई गर्नुपर्छ।
हो त, कस्तो राम्रो कुरा। ल, अब हामी स्थानीय स्तरमा यो कोरोना भाइरसको विपदको समयमा युवाहरूले आफै वा स्थानीय तहसँग सहकार्य गरेर गर्नुभएको रचनात्मक कामको बारेमा सुनाउन है।
हुन्छ, हाम्रो प्रश्न सोधौ जवाबदेहिता खोजौ अभियानमा सहभागी भएर श्रोता साथीहरूले पठाउनु भएको अडियो सुनाउँछु है त म तपाईँलाई।
हुन्छ, सुनाउनु न।
क्वारेन्टाइनको रूपमा राखिएको विद्यालयमा व्यवस्थापनको समस्या कारणले स्थानीय स्कूल वरिपरि उच्च जोखिम भएको कारणले मानव रेडियो श्रोता समूह पहलबाट कोरोना भाइरसको जोखिम न्यूनीकरणको लागि वडा कार्यालयसँग समन्वय गरेर हामीहरूले यसको लागि सुरक्षाकर्मीको लागि आह्वान गरेका छौँ र वडा कार्यालयसँग समन्वय र सहकार्य पनि गरेका छौँ।
नमस्कार, मेरो नाम सीतला केसी, म खोलढुङ्गा जिल्ला गरेगाउँ यालियाबाट। समुदायमा चाहिँ स्थानीय तहसँग मिलेर हाम्रो यालियाका साथीहरूले हामी युवाहरूले मिलेर चाहिँ यहाँले तहमा रात कार्यक्रम बाँड्नु भएको थियो, त्यहाँ गएर सघाएको पनि छौँ। अनि त्यसै गरी गाउँमा साबुन पानीले हात धुनुपर्छ भनेर जनचेतना पनि जगाएका छौँ र कोही विदेशबाट आउनु भएको छ, कोही बाहिरी मुलुकबाट आउनु भएको छ भने उहाँहरूलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्नुपर्छ, नभए पनि आफ्नै होम क्वारेन्टाइनमा बस्नुपर्छ भनेर पनि उहाँहरूलाई जानकारी गराएका छौँ।
म कपु गुरुङ, कञ्चनपुरको महाकाल नगरपालिकाबाट म स्थानीय पत्रकार पनि। यो नेपाल सरकारले लकडाउन गरी यो नेपाल भारत सीमा बन्द गरेपछि यो अन्य पालिका 15,000 भन्दा बढी चाहिँ मानिस चाहिँ यो हाम्रो सीमा क्षेत्रमा आए र भारतीय जंगलहरूमा चाहिँ नेपाल प्रहरी सङ्घमा चाहिँ यहाँका युवाहरूले चाहिँ उद्धारमा चाहिँ सरी भए। उनीहरूलाई 10 बजेका क्षेत्रमा खानपान र बस्नको व्यवस्था समेत युवाहरूले गरे, प्रशस्त प्रहरी नगरपालिकासँग सम्बन्धित गरेर स्थानीय प्रशासन र नगरपालिकाहरूसँग मिलेर काम गर्ने अवसरमा उनीहरूलाई छुट्टै चुनौती आएका उनीहरूले मलाई पनि भने त्यो रिपोर्ट यो क्रममा, र म स्थानीय पत्रकार भएको नाताले उनीहरूको समाचार प्रकाशित गर्ने र उनको उद्धारमा खटिआएका सबैको मनोबल बढाउने प्रकारका समाचारहरू प्रकाशित गरे।
आफूले आफ्ना समुदायका लागि गरिरहेको उदाहरणीय कामहरू हामी माझ पठाउनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। उहाँहरू जस्तै अहिले हामीलाई सुनिरहनु भएका अन्य श्रोता साथीहरूले पनि यस्तै केही कामहरू गर्नु भएको छ भने हामीलाई सानो भिडियो बनाएर हाम्रो प्रश्न सोधौ जवाबदेहिता खोजौ अभियानको फेसबुक पेज MAKHAANDINA म खादिनमा पठाउन सक्नुहुन्छ भने IVR मार्फत आफ्ना कुरा रेकर्ड गराउन सक्नुहुन्छ।
त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 1660100459 नम्बरमा र एनसेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला। यहाँले रेकर्ड गरी पठाउनु भएको कुरा हामी यसै गरी रेडियो कार्यक्रम साझा बोलीमा प्रसारण गर्नेछौँ।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
रेडियो कार्यक्रम साझा बोलीको आजको भेटघाटमा हामीले विपद व्यवस्थापनका लागि स्थानीय तहमा भएका काम, तयारी तथा कार्यक्रमका बारेमा छलफल गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? साझा बोली चौतारीमा फोन गरेर प्रतिक्रिया दिनुहोला।
अब भने कार्यक्रममा गत अङ्कको प्रश्नको नतिजा सुनौ। गत अङ्कमा हामीले सोधेको प्रश्न थियो, अपाङ्गता भएका व्यक्तिहरूको विषयमा कुन मन्त्रालयले काम गर्छ? यसको सही जवाफ हो महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय। यो प्रश्नमा हामीलाई साझा बोली चौतारीबाट 192 जवाफहरू प्राप्त भएका छन्। ती मध्ये 97 जवाफ सही भएका छन्। 97 सही जवाफ मध्येबाट कैलालीको गौरीगङ्गा नगरपालिका 10 राजु अवस्थी, बाँकेको कोवलपुर नगरपालिका 10 सीता केसी र नुवाकोटको बेलकोटगढी नगरपालिका 13 उमा तामाङ छानिनु भएको छ। तपाईँ 5 धेरै धेरै बधाई, साथै अन्य सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद।
अब यो साता प्रश्नको पालो। साझा बोली कार्यक्रममा हामीले अब सोध्ने प्रश्नको सही जवाब पठाउनेहरू मध्ये 15 छानिनु भएका 3 उपहार स्वरूप पुरस्कार प्रदान गर्नेछौ। त्यसैले प्रश्न टिप्न तयार हुनुहोस् है त।
स्थानीय तहमा विपद व्यवस्थापनमा काम गर्ने संयन्त्र कुन हो? 1 स्थानीय विपद व्यवस्थापन समिति, 2 जिल्ला विपद व्यवस्थापन समिति। प्रश्न फेरि एक पटक, स्थानीय तहमा विपद व्यवस्थापनमा काम गर्ने संयन्त्र कुन हो? 1 स्थानीय विपद व्यवस्थापन समिति, 2 जिल्ला विपद व्यवस्थापन समिति।
यो प्रश्नको सही जवाब तपाईँले हामीलाई आगामी साउन 15 बिहिबार सम्ममा दिइसक्नु पर्ने हुन्छ।
जाँदा जाँदै साझा बोली चौतारीमा रचनात्मक सन्देश खण्डमा सहभागी भएर हाम्रा श्रोता मित्रले रेकर्ड गराउनु भएको कोरोना भाइरस सम्बन्धी कविता सुनौ। यो कविता अर्घखाँचीको छत्रदेव गाउँपालिका पाँचकी शकुन्तला पाण्डेले रेकर्ड गराउनु भएको हो।
कोरोना भाइरस सम्बन्धी कविता रेकर्ड गर्ने साथी शकुन्तला पाण्डेलाई धेरै धेरै बधाई छ। उहाँले जस्तै तपाईँ पनि कोरोना भाइरसको प्रभाव वा यसको रोकथामका लागि कुनै गीत, कविता, मुक्तक, सन्देशहरू रेकर्ड गराउन चाहनुहुन्छ भने साझाभोली चौतारीमा सहभागी भएर रेकर्ड गराउन सक्नुहुन्छ।
उत्कृष्ट रचना पठाउनु हुने साथीको रचना हामी यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ भने साझाभोली चौतारीमा पनि राख्नेछौँ, साथै पुरस्कार पनि प्रदान गर्नेछौँ।
त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 16601004 5 9 नम्बरमा र एन्सेल प्रयोगकर्ताहरूले 9805171029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया अनि साताको प्रश्न खण्डमा सहभागी हुन पनि सक्नुहुन्छ।
हौस् त आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँलाई आजै निम्तो समेत दिँदै अर्को कार्यक्रम सम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म लक्ष्मी
अनि म भूपेन्द्र पनि बिदा हुन्छु।
नमस्कार।